मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
नेपालीको रेडियो 88.8 नयाँ संविधानमा आस्थाको निम्ति बहस बहस बहस
नमस्ते धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस कार्यक्रम सुनिरहनुभएका समस्त श्रोतावृन्दमा हार्दिक स्वागत तथा अभिवादन। श्रोतावृन्द, राजधानी काठमाडौँ उपत्यका झरीले वर्षाले रुजेको छ, तर सिङ्गो देश नेपाल संविधानको रापमा हिजो आज 601 सभासद मात्र होइनन्, देशभरका जनता समेत बिस्तारै नजान्दो ढङ्गबाट तातिरहेका छन्, छटपटाइरहेका छन्। किन, के छ यसमा, के हुँदैछ देशमा, आम देशवासीको मन मस्तिष्कमा यिनै विषयले बास गरिरहेको छ। संविधान सभा सचिवालयले नेपालको संविधान 2072 प्रारम्भिक मस्यौदा यही साउनको पहिलो साता जनताको हातमा पुर्यायो। 75 जिल्लाका 240 निर्वाचन क्षेत्रमा सभासदहरू स्वयं आफ्नो निर्वाचन क्षेत्र पुगेर जनताको सुझाव सङ्कलन गरे। असार मसान्तसम्म संविधान बन्छ कि बन्दैन भन्ने अन्यलमा रहेका जनता नयाँ संविधानको मस्यौदा हेरेपछि, त्यसलाई पढेपछि संविधानमा समावेश गरिएका विषयहरूको सान्दर्भिकता, अपुग पक्ष र विमति रहेका विषयहरूका बारेमा बहसमा उर्लिए, आपसी छलफलमा भाग लिन थाले। लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ संविधानमा आफू, आफ्नो समुदाय, आफ्ना सन्तति, आफ्नो आस्था र राष्ट्रिय हित एवं समाज र देशको उज्जवल भविष्य प्रतिबिम्बित भएको छ कि छैन, सचेत नागरिकका आँखाहरू सलबलाउन थाले, चिन्तकहरू मन्थन गर्न थाले। पूर्व, पश्चिम, उत्तर र दक्षिण, गाउँ, सहर, कार्यालय र कार्यस्थल, स्वदेश, विदेश, नारी, पुरुष, वृद्ध, बालक जोसुकै हुन्, देशको मूल कानुन संविधान जस्तो संवेदनशील विषयका सम्बन्धमा सबैले चासो राख्नु स्वाभाविक हो, सामयिक हो। धार्मिक चौतारी नेपालका तर्फबाट प्रस्तुत तपाईँको यस कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस कार्यक्रममा हामी नयाँ संविधान 2072 प्रारम्भिक मस्यौदामा उल्लेखित विषयवस्तुबारे जनस्तरमा भएका टिका टिप्पणी अनि मस्यौदामा अन्तर्निहित तथ्यबारे खोतल खातल गर्दैछौँ, विभिन्न कोणबाट समीक्षा गर्ने प्रयास गरेका छौँ। श्रोतावृन्द, प्रस्तावित नयाँ संविधानमा 37 भाग छन्, 297 धारा छन्। हालसम्म जारी गरिएका संविधानभन्दा फरक यस अघि उल्लेख नभएका वा नगरिएका केही विशेषता प्रस्तावित मस्यौदामा समावेश छन्, जस्तै धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र आदि अन्य कतिपय विषयहरू यस प्रस्तावित मस्यौदामा समाविष्ट छन्। प्रस्तावित मस्यौदामा समावेश भएका मुद्दामा जनताले, सचेत नागरिकले आपत्ति जनाएका र परिमार्जनका लागि सुझाव दिएका विषयहरू धेरै छन्। नागरिकता, मौलिक हक, प्रेस स्वतन्त्रता, शासकीय स्वरूप, आरक्षण, समावेशीकरण लगायतमा धेरै जनताले चासो राखेका छन्, प्रतिक्रिया व्यक्त गरेका छन्। यीमध्ये अधिक चर्चामा ल्याइएको एउटा विषय धर्मनिरपेक्षता र धारा 31 अन्तर्गत धार्मिक स्वतन्त्रताको हक पनि हो। श्रोता, आजको हाम्रो यस रेडियो कार्यक्रम आस्थाको निम्ति बहसमा यसबारे हामी अलिकति चर्चा गर्दैछौँ। श्रोतावृन्द, कुनैसँग संलग्न नरहेको स्थिति, असम्बद्धता, असंलग्नता वा तटस्थता नै निरपेक्षता हो। प्रस्तावित नेपालको संविधान 2072 भाग 1 धारा 4 उपधारा 1 नेपाल धर्मनिरपेक्ष रहने उल्लेख छ। श्रोतावृन्द, धर्म खासमा व्यक्तिमा निहित आध्यात्मिक आस्था वा विश्वास हो। सदियौँदेखि मानिसहरू कुनै न कुनै धर्ममा आस्था वा विश्वास राख्दै आएका छन्। संसारभरका मानिस विभिन्न फरक धर्ममा आस्था राख्दछन्। एकै धर्ममा आस्था राख्ने पनि लाखौँ करोडौँ छन्। एउटै देशभित्र भिन्न अर्थात् फरक धर्ममा आस्था राख्ने विश्वास राख्ने जनता पनि हुन्छन्। राज्य सबै जनताको साझा भूगोल हो। देशको मूल कानून संविधान राज्यमा बसोबास गर्ने सबै जनताको साझा दस्तावेज हुनुपर्छ। सबै धर्ममा आस्था राख्ने फरक आस्था र विश्वास राख्नेहरूले पनि राज्यको मूल कानून संविधानलाई आफ्नो भनेर स्वीकार गर्ने किसिमको हुनुपर्छ। सबैले अपनत्व गर्ने किसिमको हुनुपर्छ। यो सर्वस्वीकार्य तथ्यलाई सबैले ग्रहण गर्नुपर्छ, सबैले मनन गर्नुपर्छ। नेपालमा पटक पटक भएका आन्दोलन जनआन्दोलनहरू समानताका लागि भएका हुन्। कुनै एक व्यक्ति विशेष परिवार विशेष समुदाय विशेष र पदमा आसीन व्यक्तिमा निहित असीमित हक अधिकार आम जनतामा निश्चित गरियोस् भनी जनता सङ्घर्षमा उत्रिएका हुन् अनि जनआन्दोलनबाट प्राप्त हक अधिकारलाई दस्तावेजीकरण गर्न नै जनताबाट निर्वाचित प्रतिनिधिहरूको थल हो। संविधान सभाबाट संविधान निर्माण हुन लागेको हो। संविधान निर्माण हुँदै गरेको यस अवस्थामा यस क्षणमा सबैले आआफ्ना हक अधिकार हित सुरक्षा संरक्षणका विषय दर्ज गराउने प्रयास गर्नु अनौठो होइन, अनौठो होइन, अस्वाभाविक होइन। तर हामीले हेक्का राख्नुपर्छ। हामी एक पक्षले आफ्नो मात्र हित अनुकूलका शब्द समावेश गरी संविधानमा लेख्यौँ भने अर्को पक्षले चित्त दुखाउनेछ, अर्कोको मन दुख्नेछ। देशको मूल कानुनमा विभेदको शब्द राखिएको अर्को पक्षलाई पक्कै मान्य हुने छैन। त्यसैले प्रारम्भमै सुरुवातमै हामीले संविधानलाई आफ्नो बनाएर अरूको र सबैको हुनबाट वञ्चित त गर्दै छैनौँ? अथवा संविधान साझा नभएर फेरि विभेदकारी बनाउँदै त छैनौँ? यसतर्फ पनि समयमै सोच्नुपर्छ कि। आदरणीय श्रोता, आजको केही समय यताको यस प्रकारको जल्दो बल्दो विषयवस्तु संविधान निर्माण र नयाँ संविधानमा समाविष्ट मौलिक हक समानताको हक समावेशीकरण धर्मनिरपेक्षता आदि बारेको बहस र छलफलमा छौँ। हामी विक्रम सम्बत 2062-63 ऐतिहासिक दोस्रो जनआन्दोलनपछि पुनर्स्थापित संसदको विषम 2063 जेठ 4 गते सम्पन्न संसद घोषणाले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको हो। त्यसपछि बनाइएको नेपालको अन्तरिम संविधान 2063 भाग 1 धारा 4 नेपाललाई धर्मनिरपेक्ष राष्ट्र उल्लेख गरिएको छ। उपरोक्त घोषणा अनुरूप अब बन्ने संविधानमा पनि देशमा रहेका सबै जनताको भावनाको सम्मान हुने, सबै धर्ममा आस्था र विश्वास राख्ने जनताको आस्थाको विश्वासको प्रतिनिधित्व हुने संविधान जारी हुने नेपाली जनताको अपेक्षा हो। तर प्रारम्भिक मस्यौदा जनताको हातमा आएपछि कतिपयबाट फरक धारणाहरू आइरहेका छन्। धार्मिक स्वतन्त्रता राखिनु पर्ने, धर्मनिरपेक्षता हटाइनुपर्ने, धर्म सापेक्ष नै बनाइनुपर्ने जस्ता विभिन्न आवाज पनि सुन्नमा आइरहेका छन्। यस सम्बन्धमा हामीले हाम्रो यस रेडियो कार्यक्रममा आफ्नो विचार राखिदिनुहुन बिपी खनालज्यूलाई अतिथिका रूपमा स्टुडियोमा आमन्त्रण गरेका छौँ। उहाँ जनजागरण पार्टी नेपालका महासचिव हुनुहुन्छ र विगत लामो समयदेखि समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ। बिपी खनालज्यू नमस्कार र कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
मेरो पनि नमस्कार सबै श्रोताहरूमा।
धन्यवाद। सबैलाई थाहा भएकै सत्य हो अहिले देश नयाँ संविधानको प्रतीक्षामा छ। सभासदज्यूहरू तयारीमा हुनुहुन्छ। के नयाँ बन्ने संविधानमा अघिल्लो संविधानमा उल्लेख भइसकेका जनताका हक अधिकार काटिने र मेटिने सम्भावना छ? मुख्य गरी पटक पटकका जनआन्दोलनबाट प्राप्त स्वतन्त्रता मौलिक हक समावेशीकरण अभिव्यक्ति स्वतन्त्रता धर्मनिरपेक्षता आदि जो आजको प्रजातान्त्रिक संविधानमा हुनै पर्ने मौलिक गुणहरू के हटाइएला त खनालज्यू?
नेपालको राजनीतिमा विश्वास गर्ने भन्दा शङ्का गर्ने कुराहरू धेरै भइराखेका छन्। त्यसकारणले गर्दा पनि अहिले जब नयाँ संविधान बन्दैछ भन्ने यो घडीमा आउँदाखेरि धेरै प्रकारका चलखेलहरू सुनिनमा आएका छन्। त्यसकारण पनि जनताका सबै हक अधिकारहरू सुरक्षित रहलान् के त भन्नेमा आशंका छ, त्यो अप्ठ्यारोपन आइराखेको छ, सकस छ। त्यसकारण हामीलाई लाग्छ अहिले मुलुकमा जे भइराखेको छ एकदमै आँखा चिम्लेर हाम्रो लागि सबै राम्रो हुन्छ, सबै मानिसहरूको लागि राम्रो हुन्छ भनेर भनिहाल्ने, विश्वास गरिहाल्ने अवस्था छैन।
खनालज्यू, जस्तो नयाँ संविधानको प्रारम्भिक दस्तावेज जनताको हातमा आइसकेपछिका दिनमा कतिपयबाट अघिल्लो संविधानमा उल्लेख भइसकेका मुद्दा र शब्द, खास गरी धर्मनिरपेक्षता र सापेक्षताका सम्बन्धमा केही आवाज उठाउने प्रयास भएको सुनिन्छ, यहाँको दृष्टिकोणमा के छ?
थुप्रै आवाजहरू उठे, विभिन्न कोणबाट उठे, विभिन्न क्षेत्रबाट पनि आए र आइराखेका छन्। र अहिले संविधान सभालाई आफ्नो प्रकारले इन्फ्लुएन्स गर्ने, प्रभावमा पार्ने गरी उठाइएका आवाजहरू छन्, र ती आवाजहरू चर्को गरी उठिराखेका आवाजहरू चाहिँ मुलुकलाई पछाडि धकेल्ने प्रवृत्तिका आवाजहरू सुनिनमा आइराखेका छन्। त्यसकारण होसियार हुनुपर्छ भन्ने मलाई लाग्छ।
जस्तै खनालज्यू, तपाईँ विगत लामो समयदेखि जनताको हक अधिकार स्थापित गर्नको लागि आफ्नो तर्फबाट लडिरहनु भएको छ, लागिरहनु भएको छ। नयाँ संविधानको मस्यौदामा धर्म सम्बन्धी स्वतन्त्रता र आफूलाई मनमा लागेको धर्म मान्न पाउनुपर्छ, आफ्नो विश्वास आफ्नो आस्थाको चाहिँ सम्मान गर्नुपर्छ गरिनुपर्छ भन्ने पक्ष पनि जोरदार रूपमा उठिरहेको छ, जनताबाट यस विषयमा राम्रो आवाज आइरहेको छ। धर्म परिवर्तन जबरजस्ती दबाब प्रलोभनलाई आधार बनाएर अर्को पक्ष चाहिँ एउटा अतिवादी पक्ष चाहिँ धार्मिक स्वतन्त्रतालाई हटाउने र त्यसलाई हटाउन दबाब सृजना गर्न खोजेको जस्तो लाग्छ। यो खासमा आरोप मात्रै हो कि वास्तविकता हो, यहाँलाई कस्तो लाग्छ?
यो आरोप मात्रै होइन, किनभने यो खालको अभियान चलाउने मान्छेहरूले खुल्ला रूपमा भनिसकेका छन्, धर्म परिवर्तनलाई दण्डनीय हुनुपर्छ भनेर मस्यौदामै उल्लेख भएर आइसकेको छ। यो परिप्रेक्ष्यमा चाहिँ आस्थामाथिको स्वतन्त्रता कुण्ठित हुन्छ, हामीलाई एकदमै डर लागिराखेको, हामी एकदमै अत्तालिराखेको अवस्था यही हो। किनभने मुलुकमा कुनै एउटा सानो पक्षका लागि वा ठुलो पक्षका लागि भन्दा पनि मुलुकमा सबै मानिसहरूका लागि संविधान बन्छ कि बन्दैन, अनि विशेष गरेर यो आस्थाको स्वतन्त्रता धर्मको स्वतन्त्रता सम्बन्धी हकको कुरा गर्दाखेरि चाहिँ यो मानव अधिकारको सबैभन्दा आधारभूत एउटा व्यक्तिको कन्साइन्स, उसको भनौँ न विवेक, उसको आस्था, यो एउटा मानिसमा सबैभन्दा निहित अधिकारको कुरा हो। त्यसमाथि नै जबरजस्ती कुण्ठित गरिने प्रकारको जुन धारामा उल्लेख भएर आएको छ, अनि यो चाहिँ एकदमै भयानक छ, मलाई त्यस्तो लाग्छ। यसले मानिसहरूलाई कतै पनि स्वतन्त्रताको फिलिङ हुन दिँदैन।
भनेपछि धर्म निरपेक्षता र धार्मिक आस्थाको स्वतन्त्रताको लागि चाहिँ आवाज उठाइरहनु भएको छ, र तपाईँ भोलिका दिनमा पनि आवाज उठाइरहनुहुनेछ।
यहाँनिर अलिकति प्रष्ट गर्नुपर्छ होला, धर्मनिरपेक्षता यो चाहिँ राज्यको निम्ति एकदमै राजनीतिक विषय हो। यो कतिचोटि मानिसहरूले धर्मनिरपेक्षतालाई धर्मसँग जोडेर, व्यक्तिको धार्मिक अभ्याससँग जोडेर झुटो प्रचार गरेका छन्, यो
प्रचार पनि भइरहेको छ।
तर त्यो नभएर धर्मनिरपेक्षता भनेको राज्यको आफ्नो निर्देशक सिद्धान्तमा रहने एउटा सिद्धान्त हो, जसले चाहिँ सबै धर्म आस्थाका मानिसहरूलाई समान व्यवहार गर्नुपर्छ, तथा बस्नुपर्छ राज्य भनेर। हजुर, त्यो विषय हो। र अहिले हामीले अलिकति बढी केन्द्रित भइराखेको, अलिकति बढी चर्चा हुनपर्छ भन्ने लागिराखेको विषय चाहिँ आस्थाको स्वतन्त्रता हो, जुन चाहिँ अघि नै मैले भने मानव अधिकारको एकदमै फाउन्डेसन
न्यूनतम,
हजुर, सबैभन्दा न्यूनतम हक कसैलाई दिनुपर्छ भने उसलाई आफ्नो आस्थाको अभ्यास गर्ने, आफ्नो आस्था अवलम्बन गर्ने हक दिनुपर्छ।
प्रजातान्त्रिक मुलुकको लागि यो चाहिँ न्यूनतम मापदण्ड हो,
एकदमै हुनुपर्छ।
बिपी खनालज्यू, त्यसो भए प्रारम्भिक मस्यौदामा 297 धारामध्ये धारा 31 धार्मिक स्वतन्त्रताको हक छ, त्यो तपाईँले पढ्नुभएको होला, त्यसको सन्दर्भमा हजुरको ऊ के छ, मत के छ, कसरी लिनुभएको छ यसलाई, अलिकति प्रष्ट पारिदिनुहुन्छ कि?
खास गरी धारा 31 कुरा गर्दाखेरि चाहिँ यो विश्वव्यापी मानव अधिकार घोषणा पत्रको आशयसँग मिल्दो छैन, पहिलो कुरा। दोस्रो कुरा, यो अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी जुन प्रतिज्ञा पत्र छ नेपालले हस्ताक्षर गरेको, त्योसँग पनि मिल्दो छैन यो। यसले त्यसको प्रतिकूल हुने व्यवस्था गर्न खोजेको छ र यसलाई धार्मिक स्वतन्त्रताको हक नभनेर धर्ममा कुनै पनि अभ्यास गर्न नपाइने बन्देज भनिदियो भने फरक पर्दैन।
कुनै पनि धर्ममा आस्था राख्नेहरूमाथि चाहिँ बन्देज र उनीहरूको अभिव्यक्ति स्वतन्त्र उनीहरूको स्वतन्त्रतामाथि कुण्ठित गर्न खोजिएको
एकदमै यो धार्मिक स्वतन्त्रताको हक हुँदै होइन, त्यसरी भन्नै मिल्दैन। किनभने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको
स्वतन्त्रताको उपभोग गर्ने अधिकार
हजुर यो धारालाई नै मैले विश्वव्यापी मानव अधिकार घोषणा पत्रसँग मिलाएर पढ्छु। यदि त्यसो हो भने हरेक व्यक्तिले आफ्नो आस्था अनुसारको धर्म एक्लै वा समुदायका अरू मानिसहरूसँग मिलेर अभ्यास गर्न पाउनु पर्दछ, मान्न पाउनु पर्छ। यो चाहिँ जब हामी समानताको हकको कुरा गर्छौँ,
धारा 23 समानताको हकले सुनिश्चित गरेकोलाई
एकदमै
धारा 31
आस्थाको कुरा गर्दा यहाँ हामीले धारा 23 तपाईँले उठाइहाल्नु भएको कुरा, यसले समानताको कुरा गर्दा कुनै पनि व्यक्ति कुनै पनि आधारमा एउटा अर्कोबाट ठुलो किसानो उचो के निचो हुने छैन, समान हुनेछ भनेर जब भन्छ पछाडि गएर अवलम्बन गर्दा आस्थाको अभ्यास गर्दाखेरि उनले आफ्नो आस्थालाई स्वतन्त्रतापूर्वक अभ्यास गर्न पाइराखेको छैन,
अवस्था छैन।
राज्य एकदमै यहाँनिर राज्यले एउटा व्यक्तिलाई आफ्नो आस्था बदल्दाखेरि दण्डित हुन्छ भनेर भन्न सक्छ आस्था भन्ने कुरा, जबकि आस्था भन्ने कुरा कसरी एउटा मान्छेमा विकास हुन्छ भनेर अध्ययन गर्न सकिँदैन र आइसिसिपिआरले के भन्छ भने अझ त्यसलाई अझ राम्ररी भन्ने हो भने चाहिँ आइसिसिपिआरको 3 प्रश्न गरिदिएको छ, कुनै पनि व्यक्तिले आफ्नो आस्था अनुसारको धर्म पालन गर्दै गर्दा अभ्यास गर्दै गर्दा अर्को व्यक्तिले उसलाई बाधा पुर्याउनुहुन्न भन्छ। अनि हामी चाहिँ यहाँनिर सार्वजनिक शान्तिको कुरा त्यसले पनि गर्छ, सार्वजनिक शान्ति स्वास्थ्यलाई खलल पार्नुहुन्न, अर्काको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुहुन्न, हनन गर्नुहुन्न भनेर त्यहाँ पनि भनेको छ। तर भन्दै गर्दाखेरि एउटा व्यक्तिले आफ्नो अभ्यास पालन गर्दाखेरि अर्कोले त्यसलाई दबाब दिनुहुन्न, जबरजस्ती गर्नुहुन्न, आफ्नो धर्ममा परिवर्तन गराउनुहुन्न भन्ने कुराहरू चाहिँ यहाँ आउन पर्थ्यो। यदि त्यसो हो भने बरु योभन्दा त पहिलेको 47 संविधान ठिक थियो त, कम्तीमा पनि बरु अन्तरिम संविधानमा अलिकति प्रश्न थियो, अहिले त यसले झनै कुण्ठित गरेको छ। धारा 31 उपधारा 3 हामीले मान्नुपर्छ जस्तो लाग्दैन, किनभने नेपालका कुनै पनि मानिसहरूलाई यसले समानतापूर्वक आफ्नो आस्थाको अधिकार
अभ्यास
गर्न एकदमै बन्देज गरेको छ। किनभने जबकि यसले के भन्छ भने कुनै पनि व्यक्तिले आफ्नो आस्था अनुसारको क्रियाकलाप गर्दा अरूलाई बाधा दिनुहुन्न राम्रो छ, त्यो ठिक कुरा हो। यदि त्यसो हो भने अहिले बहुसङ्ख्यक र अल्पसङ्ख्यक भनेर जुन प्रकारको विभेदपूर्ण कुराहरू हुँदैछ, संविधानले विभेद दिन खोजेको छ, यो विभेदलाई कायमै राखेर जाने हो भने भोलि यी बहुमतमा परेकाहरूलाई पनि त लागु होला नि त,
हुनसक्छ।
त्यसो हो भने उनीहरूलाई पनि आफ्नो आस्थालाई पूर्ण रूपमा अभ्यास गर्न हुँदैन, पहिलो कुरा। भने दोस्रो कुरा, यहाँनिर धर्म परिवर्तन गराउन हुन्न दण्डनीय हुन्छ भनेर जब भन्छ भने अहिलेसम्म विश्वमा 10 राष्ट्रहरू छन् धर्म परिवर्तन गराउनुहुन्न भनेर उनीहरूको कानुन बनाइएका राष्ट्रहरू छन्, जुन राष्ट्रहरू चाहिँ साँच्चै भन्यो भने संसार विश्वकै निम्ति कलङ्कको रूपमा चिनिँदैछन्। धर्म सोझो रूपमा एउटा व्यक्तिको आस्थाको कुरा भएको कारणले गर्दा त्यो उसले एक्सप्रेस गर्न पाएन भने मान्छे अपराधीकरणमा जान्छ, जबरजस्ती गरिएका कतिवटा कुराहरू आउँछन्। त्यसकारण पनि आस्थाको अभ्यास अवलम्बन गर्दाखेरि आइसिसिपिआरले भने अनुसार हो भने उसले प्रचार प्रसार गर्न, शिक्षा दिन, आफ्नो पक्षका कुराहरू अरूलाई बताउन पाउन पर्छ। त्यो पनि धर्मको नेचर हो क्या, धर्म भन्ने बित्तिकै प्रचार प्रसार बिना धर्म रहन्न, शिक्षा दीक्षा बिना धर्म रहन्न, यो त एउटा व्यक्तिको जीवन पर्यन्त रहने कुरा हो नि त। त्यसकारण यो धाराले धार्मिक स्वतन्त्रताको हकलाई सोझै कुण्ठित गरेको छ।
धर्म सापेक्ष हुनुपर्छ भनेर र हुनु हुँदैन भनेर बाहिरबाट आएको दबाबको बारेमा चाहिँ हजुरको कस्तो विचार छ?
मेरो विचार चाहिँ के हो भने नेपाल सार्वभौम राष्ट्र हो, यो मुलुकमा बाहिरका मान्छेहरूले के भन्छन् भन्ने कुराले कति पनि अर्थ राख्नु हुँदैन। हाम्रा नेपाली नागरिक जो चाहिँ सार्वभौम छन् अनि सार्वभौम नागरिकबाट प्राप्त मत लिएर विजय भएर गएका सभासदहरू सार्वभौम छन्, उनीहरूको अधिकारलाई कटौती हुने गरी उनीहरूको अधिकारलाई प्रभावमा पार्ने गरी कुनै पनि पक्षबाट दिइएका दबाबलाई अहिले संविधान सभाले हेर्न हुन्न, किनभने सार्वभौम मुलुकको अर्थ रहँदैन। यदि बाहिरका विदेशबाट आएका कुनै पनि कुराहरूलाई मान्यता दिन थालियो भने, एक्सेप्ट मैले यसरी भन्छु, यदि अन्तर्राष्ट्रिय दबाबका कुराहरू आउँछन् भने चाहिँ यदि मुलुकले हस्ताक्षर गरेका सन्धि अभिसन्धिहरू छन् ती अनुसार नहुने भयो है भनेर कसैले भन्छ भने चाहिँ होसियार हुन पर्यो, किनभने मुलुक हाम्रो देश चाहिँ संयुक्त राष्ट्रसङ्घको सम्मानित सदस्य राष्ट्र
पुरानो
हजुर सबैभन्दा धेरै पुरानो संयुक्त राष्ट्रसङ्घको मेम्बर भएको कारणले गर्दा पनि त्यहाँनेरिसँग मिल्दैन है ती अभिसन्धिहरूसँग, भनौँ न मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा उल्लेख भएका कतिवटा मौलिक हकका मानव अधिकारका कुराहरूसँग मिल्दैन है संविधानमा भनेर कसैले अध्ययन गरेर भन्दैछ भने त्यसलाई त स्वीकार गर्नै पर्छ, किन भन्दा त्यो त्यतिकै बनेको थिएन होला नि त त्यति बेला पनि। धेरै देशहरूले आफ्ना आफ्ना मुलुकमा आफ्ना नागरिकहरूलाई स्वतन्त्रता दिन्छु भनेर गरेको कुराहरू छन् होइन, ती अनुसार हुनपर्छ भनेर कसैले भन्दैछ भने त्यसलाई सजगतापूर्वक हेरिनुपर्छ, स्वीकार गरिनुपर्छ। तर कुनै पनि एउटा पक्षका लागि यो मुलुकमा विद्यमान भएको कुनै पनि धार्मिक आस्थाको कुरा गरौँ वा कुनै पनि पक्षका लागि हित हुने र अरूलाई अहित हुने प्रकारको दबाब आउँदैछ भने
विभेदपूर्ण दबाब चाहिँ हो भने त्यसलाई संविधान
स्वीकार गर्नुहुन्न।
धन्यवाद। हाम्रो आमन्त्रणलाई स्वीकार गर्नु भएर स्टुडियोसम्म आउनुभएर हाम्रा श्रोता समक्ष हाम्रो यस नयाँ संविधानमा आस्थाको निमित्ति बहस कार्यक्रममा आएर सामूहिक विचार राखिदिनु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्दै बिपी खनालज्यूलाई आजको यस कार्यक्रमबाट चाहिँ हामी सधन्यवाद विदाई गर्दछौँ। श्रोता, देश सबै जनताको साझा चौतारी हो। संविधान सबैलाई एउटै सूत्रमा बाँध्ने राष्ट्रको मूल कानुन हो। देशमा शान्ति, अमन चयन, स्थिरता, सुशासन र समृद्धिका लागि देशवासी बीच एकता हुनु अपरिहार्य छ। जनतालाई देशवासीलाई एकताको सूत्रमा बाँध्ने धेरै मध्येको एउटा मुख्य कडी संविधान पनि हो। व्यक्तिको मन शान्त, स्थिर, सुसंस्कृत, सभ्य, सौम्य भए परिवार शान्त हुन्छ। परिवार परिवारमा शान्ति भए समाज सुसंस्कृत हुन्छ। समाज सभ्य र सुसंस्कृत भए देश शान्ति, स्थिरता, विकास र समृद्धितर्फ अघि बढ्छ। तसर्थ समाज नै देशको स्थिरताको, शान्तिको, समृद्धिको पहिलो खुड्किलो हो। समाज नै भविष्य निर्माणको पहिलो आधार हो, प्रस्थान बिन्दु हो। त्यसैले हाम्रो समाज हाम्रो भविष्य हो। हामी बीचको आजको सार्थक बहस, सामूहिक छलफल भोलिको शान्ति, स्थिरता र समृद्धिको द्योतक हुनसक्छ। भोलि हुनसक्ने सम्भावित द्वन्द, अस्थिरता, अशान्तिलाई आजै पहिचान गरी निर्मूल पार्न सकिन्छ। बेमेल र अविश्वास हटाएर आपसी विश्वास बढाएर समृद्ध समाज र सुनिश्चित भविष्य निर्माण गर्न सकिन्छ। त्यसका लागि हामी सकारात्मक सोच बोकेर अघि बढ्नुपर्छ। सबै आस्था सबै धर्मका विश्वासीहरूबीच एकता र सद्भाव बढाउन, सबै धर्मका अनुयायीहरूलाई एकताको सूत्रमा बाँध्न, सबैलाई सम्मान, सबैको सहभागिता, सबैको अपनत्व महसुस हुने संविधान बनोस् भनेर हामी सबैले आआफ्नो तर्फबाट सुझाव दिनुपर्छ। कोही कसैले खिन्न महसुस हुन नपर्ने, आफ्नो आस्था र आफ्नो समुदायमाथि विभेदको महसुस नगर्ने, सचेत नागरिकले आफ्नो पनि कर्तव्य बोध गर्न सक्ने, समानता र स्वतन्त्रताको प्रत्याभूति महसुस गर्ने संविधान जारी होस् भन्ने तपाईँ हाम्रो प्रयास हुनुपर्छ। यसैमा हाम्रो समाजको भलाइ छ, यसैमा हामी र हाम्रो भविष्य सुनिश्चित छ। तब गर्वले भन्न सक्छौँ, हाम्रो समाज, हाम्रो विश्वास, हाम्रो भविष्य। त्यसैले आउनुहोस् श्रोता, धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस कार्यक्रम सुन्नुहोस्। आउनुहोस्, यस रेडियो कार्यक्रममा सहभागी हुनुहोस्। कार्यक्रम सुनेर आफूलाई लागेको विचार, प्रतिक्रिया, पठाउन भन्न सक्नुहुनेछ। हामी भोलिका दिनमा पनि यस्तै समसामयिक विषयवस्तुमाथि छलफल र बहस लिएर तपाईँको रेडियो सेटमा आउनेछौँ। हामीलाई सुन्नुहोला भन्ने हाम्रो विनम्र अनुरोध सहित साङ्गीतिक प्रस्तुतिका साथमा आजको यस कार्यक्रमबाट प्राविधिक साथी आमोस बरदेवा, कार्यक्रम संयोजक सरल श्रेष्ठ, सहयोगी केशव लुइटेल र अतिथि श्री बिपी खनालज्यू र म प्रस्तुता मोहन थापा आजको कार्यक्रमबाट बिदा माग्दछौँ। नमस्ते, शुभ दिन।
भाषा छैन न धर्म छ,
नेपालीको रेडियो 88.8